आजको खबरका साथमा मेटलाइफ जीवनमा अझै प्रगति गर्न सहयोग गर्दै
सुदूरपश्चिमका आवाज दिनेश एफएम 93.8 मेगाहर्जसँगै इन्टरनेट अनलाइनमा dinesfm.com.np मार्फत एकैसाथ प्रसारण भइरहेको साँझ 6:30 बजेको आजको खबरबाट सन्तोष राउतको नमस्कार। सुरुमा प्रसारणका प्रमुख खबरहरू। बजेट निकासामा ढिलाइ भएपछि धनगढी विमानस्थलको स्तर उन्नतिका लागि थप 17 बिघा जग्गा अधिग्रहण गरी मुआवजा दिने काम अर्को आर्थिक वर्षमा हुने। जग्गा अधिग्रहण अभावले उपकरणहरू जडानको काम पनि प्रभावित। सरकारका कुनै नीति र कानुनले नछोएपछि भारतमा कार्यरत लाखौँ सुदूरपश्चिमेली कामदारहरूको अवस्था झनै दयनीय। घर फर्किँदा लुटिने र काम गर्दा कष्टकर जीवनयापन गर्नुपर्ने बाध्यता। आर्थिक वर्ष सकिन 3 दिन मात्रै बाँकी रहँदा जिल्ला समन्वय समितिको कार्यालयमा भुक्तानी लिनेहरूको घुइँचो। अत्याधिक भिडभाड भएपछि कर्मचारीहरूलाई कामको भ्याइ नभ्याइ। र स्थानीय तहको चुनाव सम्पन्न भएपछि कार्यपालिका निर्माणको प्रक्रिया चल्दै। कञ्चनपुरका महाकाली र लाल झाडीमा कार्यपालिका गठन। भीमदत्त नगरपालिकामा 146 जना उम्मेदवारको धरौटी जफत।
भेडाको जस्तो
च्याङ्राको मासुको परिकार जस्तो
बालाराम भैँसी पालेर
भैँसी पालेर होइन अब चाहिँ व्हाइट हाउसमा चौरी गाईको घिउबाट बनेको पुलाउ खाएर
होइन के भन्छौ के भन्छौ
जाऊ जाऊ व्हाइट हाउस रिजेन्सीमा जाऊ मजाले मुर्गीको अचार पनि खाऊ।
तपाईँ हामी अनि होटल व्हाइट हाउस रिजेन्सी वाटर एन्ड फन पार्क नेपाली स्वादमा सधैँ अगाडि।
बालबालिकाहरूका लागि वाटर एन्ड फन पार्क अत्याधुनिक जिम तथा तालिम सेमिनार हल छुट्टै अल्कोहलिक तथा नन अल्कोहलिक जोन सहित होटल व्हाइट हाउस रिजेन्सी ब्रह्मासिपुरम राजा चोकको उत्तर गनापुर बाँके।
सम्पर्क नम्बर 98025317171 98025317172।
होइन यो त अहिलेसम्म यहीँ पो छ त। बजार गएर घर निर्माण सम्बन्धी सामान पाउने पसलमा कुरा बुझेर आइजा भनेको त कम्प्युटरमा पो झुन्डिरहेछ।
अनि त्यही काम त गर्दैछु नि, त्यसै झर्किने क्या। यी नपत्या हेर्नुहोस् यहाँ, यी धनगढी डट कम हानेपछि ए टु जेडसम्मको जानकारी पाउँछ। किन बजार गइरहनु पर्यो, समयको पनि बचत, खोजेको चिज पनि पाइने। हो, तपाईँले बिल्कुलै सही सुन्नुभयो। आफूले चाहेको कुनै पनि वस्तुको बारेमा जानकारी पाउन eDhangadi.com सजिलै प्राप्त गर्नुहोस्। घर निर्माणदेखि एग्रोभेटहरूसम्मका जानकारी, स्वास्थ्य समस्यादेखि सपिङ सेन्टरसम्मका थुप्रै अन्य जानकारी मात्र eDhangadi.com।
आजको खबर अब विस्तारमा। कैलालीको गेटामा रहेको धनगढी विमानस्थलको स्तर उन्नतिका लागि यो वर्ष थप जग्गा अधिग्रहणको प्रक्रिया सुरु भए पनि मुआवजा दिने कार्य भने अर्को आर्थिक वर्षबाट मात्रै सुरु हुने भएको छ। चालु आर्थिक वर्षका लागि सरकारले धनगढी विमानस्थल सुधार तथा स्तर उन्नतिका लागि केही रकम दिएको भएको मुआवजा वितरणको काम भने आउँदो साउनदेखि सुरु हुने भएको हो। 17 बिघा 3 कट्ठा जग्गा अधिग्रहण गर्ने उद्देश्यका साथ प्रक्रिया अगाडि बढाइएको नागरिक उड्डयन प्राधिकरण धनगढीले थप अपुग रकमका लागि नागरिक उड्डयन प्राधिकरणको केन्द्रलाई माग गरेको अवस्थामा त्यो कामले गति लिन समय लाग्ने भएको हो। नागरिक उड्डयन प्राधिकरणलाई माग गरिएको 25 करोड बजेट दिन तयार हुँदा पनि पर्यटन मन्त्री नहुँदा ढिलाइ भएको छ। नयाँ पर्यटन मन्त्री नियुक्त भएमा माग गरिएको रकम तुरन्त पठाउने प्राधिकरणले जानकारी दिएको छ। यता जग्गा अधिकरण अभावले उपकरणहरू जडानको काम पनि प्रभावित भएको छ। विमानस्थलमा VOR DMI नामक उपकरण जडान गर्दै दिनसँगै रातमा समेत उडान भर्न सकिने उपकरण जडानका लागि जापान सरकारले लामो समयदेखि जग्गा माग गरेको भए पनि अधिग्रहणको काम पुरा नभएका कारण यो काम पनि रोकिएको छ। सहकर्मी सीताराम ओझाको रिपोर्ट।
धनगढी विमानस्थलको दक्षिणतिर यसअघि नै 8 बिघा 2 कट्ठा जग्गा अधिग्रहण गरिसकेको नेपाल नागरिक उड्डयन प्राधिकरणले थप 17 बिघा जग्गा प्राप्तिका लागि प्रक्रिया अगाडि बढाएको भए पनि मुआवजा वितरणको काम अर्को आर्थिक वर्षदेखि सुरु हुने भएको हो। विमानस्थलको रनवेदेखि पूर्वतिर घोडसुवा र खुटिया रोडको बीचमा 17 बिघा 3 कट्ठा 11 धुर जग्गा अधिग्रहण गर्ने योजनाका साथ मालपोत र नापी कार्यालयले काम सम्पन्न गरेपछि 35 दिने सूचना प्रकाशित गर्दै मुआवजा लिनका लागि जानकारी गराइएको छ। खेत कच्ची ग्राइबेल र पक्की गरी 4 किसिमले जग्गा अधिग्रहणका लागि जग्गाधनीलाई सूचना दिँदै मुआवजा वितरणको काम साउन 2 सातादेखि सुरु हुने भएको छ। नागरिक उड्डयन प्राधिकरण धनगढीका प्रमुख छवि सिंह ठकुल्ला
जानकारी नै दिनु आयो। विभिन्न प्रक्रिया छन्, प्रक्रिया कार्यालय सम्बन्धित सबै कार्यालयहरूसँग हामीले समन्वय गर्नुपर्ने छ, पत्रचार गर्नुपर्ने हुन्छ, रिपोर्ट माग्नुपर्ने हुन्छ, डाटाहरू माग्नु पर्यो, होइन, जग्गाहरू यकिन गर्नु पर्यो। नाति कार्यालय, मालपोत कार्यालय, स्थानीय निकाय भनौँ न, धनगढी महानगरपालिका अवसरमा कोर्डिनेसन गर्दा पत्रचार गर्दा टाइम लागेको हो। यसमा प्रक्रियाबाट जस पैसा आइसकेको छ, 6 करोड आएको छ, बाँकी हामीले मागेको 25 करोड हो। त्यसमा बाँकी आर्थिक वर्ष 74-75 आउँछ। यो हामी सूचना प्रकाशित गर्छौँ, होइन, श्रावण 9 गतेपछि 15 दिन जति सूचना हुन्छ होला, त्यो पछि सिडिओ साहबको अध्यक्षतामा मिटिङ बसेर त्यसपछि मात्र निर्णय हुन्छ।
नागरिक उड्डयन प्राधिकरणले जग्गा अधिग्रहणका लागि चालु आर्थिक वर्षमा 6 करोड रकम पठाएकोमा त्यसलाई फ्रिज हुन नदिनका लागि जिल्ला प्रशासन कार्यालय कैलालीको खातामा पठाइएको छ। नापी र मालपोत कार्यालयले काम सम्पन्न गरिसकेको अवस्थामा प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा रहेको मुआवजा निर्धारण समितिले जग्गाको मूल्य तोक्नेछ भने त्यही अनुसार पुग्ने रकम जग्गा धनीलाई मुआवजाको रूपमा वितरण कार्य सुरु गरिने बताइएको छ। कैलालीका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजाल
35 दिने सूचना निकालिएको छ, त्यो जग्गामा अब कोही कसैको हकदाबी छैन भनेर 35 दिन पुरा भइसकेको छैन, त्यसपछि हामी मूल्याङ्कन गर्छौँ। मुआवजालाई आवश्यक पर्ने रकम कति हुन्छ त्यो यकिन गरेर पठाइसकिया छ नागरिक उड्डयन प्राधिकरणमा। यो साल पनि बजेट आइसकेको अवस्था छ, के अरे फेरि हरेक अब हामीले मूल्याङ्कन गर्दै मूल्याङ्कन गरिसकेपछि कति हुन्छ जस्तो मुआवजा रकम अग्रजन पनि प्राप्त गर्छ, वितरणको काम हुन्छ। अब सम्भवतः
मुआवजा निर्धारण समितिले प्रति कट्टाका हिसाबले खेतको 3 लाख, कच्ची सडकको 5 लाख, ग्राइभेलको 7 लाख र पक्की सडकको 12 लाख मुआवजा दिने हिसाब गर्दै झन्डै 25 करोड रकम प्राधिकरणको केन्द्रलाई माग गरी पठाएको छ। केन्द्रले पनि माग गरिएको 25 करोड बजेट दिन तयार हुँदा पनि पर्यटन मन्त्री नहुँदा ढिलाइ भइरहेको जानकारी दिएको छ। नागरिक उड्डयन प्राधिकरणको अध्यक्ष पर्यटन मन्त्री हुने भएका कारण अहिलेको सरकारले सो मन्त्री नियुक्त नगरेकाले पर्याप्त बजेट भए पनि दिन नसकिएको र मन्त्री नियुक्त हुने बित्तिकै रकम पठाउन सकिने प्राधिकरणको भनाइ छ। नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता वीरेन्द्र प्रसाद श्रेष्ठ
मैले जति चाहिँ विनियोजित भएको त्यो पैसा पठाइसकेका छौँ हामीले, अरू पार्टको केसमा चाहिँ अब अर्को आर्थिक वर्षमा हामीले त्यहाँबाट डिमान्ड भएर आएको चाहिँ पैसा राखेको छ। अहिलेसम्मको सिनेरियो अनुसार त हामीले दिन सकिने अवस्थामा छौँ, होइन, फाइनल डिस्कसन हुने बेलामा के हुन्छ अब त्यहीँको पार्ट हुन्छ कि हाम्रो तर्फबाट हामीले त्यहाँबाट चाहिँ रिक्वायरमेन्ट अनुसारको चाहिँ क्यालकुलेसन गरेर पठाएको, त्यसको आधारमा बजेट डिमान्डमा चाहिँ हामीले राखिसकेका
छौँ। झन्डै 1 दशक अघि धनगढी विमानस्थलमा जग्गा अधिग्रहणको प्रक्रिया सुरु भए पनि अझै सम्पन्न नभएकाले यसपालि नागरिक उड्डयन प्राधिकरण धनगढीका प्रमुखलाई प्रारम्भिक अधिकारी तोक्दै यो आर्थिक वर्षमा 17 बिघा जग्गा खरिद गरिसक्नुपर्ने निर्देशन दिइएको थियो। तर ढिलो गरी अख्तियारी आउनुका साथै पठाएको बजेट कम हुनु र माग गरिएको बजेट आउन नसकेका कारण अधिग्रहणको काम नटुङ्गिएको हो। जग्गा अधिग्रहण भएमा धनगढी विमानस्थलमा VOR DME नामक उपकरण जडानको काम हुने भएकाले यो काम पनि प्रभावित भएको छ। जापान अन्तर्राष्ट्रिय सहयोग नियोग जाइकाले उपकरण जडान गर्नका लागि आवश्यक जग्गा देखाउन यसअघि र अहिले पनि माग गरिरहेको अवस्थामा जग्गा प्राप्ति नहुँदा रात्रिकालीन उडान भर्न सकिने उपकरणको जडान काम पछाडि धकेलिएको हो। फेरि नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता श्रेष्ठ
पर्यो, होइन, ल्यान्ड एक्विजिसन भएपछि नै काम थाल्छ नि। के भन्दाखेरि त्यहाँ VRDME राख्नको लागि त हाम्रो प्रोजेक्टै एप्रुभ भएर अब त्यसको पनि टेन्डर मोस्ट प्रोबेब्ली 1-2 महिनामा चाहिँ जापानमा टेन्डर हुन्छ होला। इक्विपमेन्टको पार्टमा उनीहरूको आफ्नो सेड्युल अनुसार अगाडि बढ्छ। के भन्दाखेरि हामीलाई प्रब्लम के छ भन्दाखेरि उनीहरूको इक्विपमेन्ट पार्ट उता ठिक भएर हाम्रो यता जग्गा ठिक भएन भने हामी समस्यामा पर्छौँ। अहिले त अब उनीहरूले त केमा आइरहेछ भन्दाखेरि गत मार्चमा, अहिले त हाम्रो जुलाई भइसक्यो, होइन, गत मार्चमा चाहिँ हामीलाई चाहिँ यहाँको जग्गा भनेर हामीलाई क्लियर गरेर भनिदिनुपर्छ भनेर भने थियो प्रशासनिक प्रक्रियाले गर्दाखेरि अहिले अलमोस्ट फाइनल भइसकेको अवस्था छ। नपुग रकम चाहिँ नेक्स्ट इयरमा व्यवस्था गरेर ल्यान्ड एक्वायर गरेर उनीहरूलाई जग्गा दिनुपर्छ।
दिनेश एफएमका लागि सीताराम ओझा धनगढी।
नेपाल सरकारको कुनै नीति तथा कानूनले नछोएको भारतमा कार्यरत लाखौँ नेपाली कामदारका समस्या सुल्झिनुको सट्टा झनै विकराल बन्दै गएका छन्। भारतमा कार्यरत नेपाली कामदारहरूको समस्या सरकारी तहबाट सम्बोधन गर्नुपर्नमा उल्टै वैदेशिक रोजगार ऐनले पनि भारतमा कार्यरत कामदारलाई नछोएपछि झनै विकराल समस्या देखिएको हो। सरकारले वैदेशिक रोजगारमा जाने कामदारका बारे छलफल र नीति नियम गरे पनि भारतमा कार्यरत कामदारहरूका बारेमा छलफल समेत चलाएको छैन।
भारतमा कार्यरत कामदारहरूलाई पनि नीति नियममा बाँध्न सके। विभिन्न प्रक्रिया पुगाएर मात्रै भारत जाने परिपाटी बस्थ्यो, जसले कामदारको अवस्था बिस्तारै सुधार हुँदै जाने थियो। सुदूरपश्चिमेलीहरूको कामका लागि विदेशी नै पहिलो गन्तव्य भारत हो, तर सरकारले अहिलेसम्म भारतमा कार्यरतको तथ्याङ्क समेत राख्ने चेष्टा गरेको छैन, जसले गर्दा भारतमा अहिले कति कामदार कार्यरत छन्, कति बेपत्ता भए, कतिले ज्यान गुमाएको र कति बेचबिखनमा परे कसैसँग लेखाजोखा छैन। सहकर्मी नवराज पनेरको रिपोर्ट।
भारतमा कार्यरत लाखौं कामदारहरूलाई सरकारले आप्रवासी कामदारको दर्जामा समेत नराखेपछि उनीहरूका समस्या समाधान हुनुको सट्टा झन्झन विकराल बन्दै गएका हुन्। सरकारको कुनै पनि नीति र नियमले भारतमा कार्यरत कामदारहरूलाई नछोएपछि अहिले पनि वर्षौं पहिलेदेखिका समस्याहरू सुल्झेका छैनन्, बरु विकराल बनेका छन्। वैदेशिक रोजगार ऐन नीतिमा भारत जाने कामदार नपरेपछि भारतमा कार्यरत कामदारहरूले वैदेशिक रोजगारीमा गएका नेपालीहरूमा पनि आफूहरूलाई दोस्रो दर्जामा राख्नुपर्ने अवस्था रहेको छ। आप्रवासनको क्षेत्रमा लामो समयदेखि कार्यरत संस्था नर्सी नेपालका परियोजना अधिकृत प्रकाश चन्द्र मणै,
अहिले पनि हाम्रो कति नागरिक चाहिँ भारतमा काम गर्दैछ भन्ने तथ्याङ्क राज्यसँग नभएको अवस्था हो। यसको पछाडिको मूल कारण के हो भने वैदेशिक रोजगार ऐन 2064 जुन छ, नियमावली 2065 जुन छ, त्यो वैदेशिक रोजगार ऐन नियमावलीमा कामका लागि भारत जानेलाई वैदेशिक रोजगार मानिएको छैन। कामका लागि भारत जानेहरूले थुप्रै समस्या झेल्नु परेको छ। उनीहरूलाई आफ्नो गाउँ समुदायमा पनि समस्या छ, रोजीरोटीको लागि भारत जानुहुन्छ त्यहाँ पनि उहाँहरूलाई समस्या छ, गन्तव्यमा गइसक्यो भने काम नपाउने कुरा, थोरै ज्यालामा काम गर्नुपर्ने कुरा, सम्मानपूर्वक काम गर्न नपाउने कुरा, अनि नियुक्ति नपाउने कुरा, जब छ जुन त्यसको चाहिने ग्यारेन्टी नहुने कुरा, सुनिश्चित नहुने कुरा, जतिखेर पनि निकालिन सक्ने।
कामका लागि भारत गएका नेपालीहरूमा झन्डै 30% सुदूरपश्चिमेलीहरू छन्। कुनै पनि नियमले नछोएपछि सिधै सुदूरपश्चिमबाट कामका लागि भारत गएका कामदारहरू दुःख पाउने गरेको, लुटपाटमा पर्ने गरेको, नेपाली परिचय पत्रले काम नगर्दा भारतीय बैंकमा खाता खोल्न र मनी ट्रान्सफर गर्न समस्या भएको, नेपाली बैंक र रेमिट्यान्स कम्पनीले भारतमा शाखा वा सम्पर्क कार्यालय खोल्न नपाएको, भारतमा र भारतीय बाटो हुँदै वैदेशिक रोजगारीको नाममा बेचबिखन बढेको लगायतका समस्यामा परेका छन्, जसले गर्दा भारतमा गएर निम्न स्तरको काम गर्न बाध्य सुदूरपश्चिमेलीहरूको मानव अधिकारको अवस्था पनि दयनीय देखिएको छ। तर भारतमा कार्यरतहरूलाई पनि नियम कानूनमा बाँध्न सकिए उनीहरूको मानव अधिकारको अवस्था पनि सुधार हुने भनाइ छ। राष्ट्रिय मानवाधिकार आयोग क्षेत्रीय कार्यालय धनगढीका प्रमुख दीपक जङ धोज कार्कीको,
भारतमा जाने जुन कामदारको रूपमा जानेछ, कुनै आधिकारिक तथ्याङ्क र कुनै विमान नगरेर जाने भारतमा, त्यो कारण थुप्रै व्यक्तिहरू हराइरहेको भन्ने पनि राष्ट्रिय मानवाधिकार आयोगमा पनि उजुरी पर्न आएको छ। राज्यले अब केही नाकाहरूमा चाहिँ नि अब केही पुस्तिकाहरू राख्ने गरेको पाइन्छ। अब मेन नाका भन्दा पनि वैकल्पिक नाकाहरूबाट जुन प्रयोग गर्ने क्रममा चाहिँ नि थुप्रै व्यक्तिहरू भारतको बाटो भएर थुप्रै खाडी मुलुकहरूमा जुन जाने गरिएको छ, त्यसले गर्दा चाहिँ नि ठुलो समस्या रूपमा सिर्जना छ।
नेपाल सरकारका कुनै पनि नियम कानूनले भारतमा कार्यरत कामदारहरूलाई सम्बोधन नगरेपछि अहिले पनि भारत जान कुनै पनि प्रक्रिया पुगाउनु पर्दैन। अनुमति लिएर जाने नबनाए पनि कम्तीमा तथ्याङ्क राख्न सकियो भने सुरक्षा र आर्थिक सहायता गर्न पनि सजिलो हुने देखिन्छ। तर सुदूरपश्चिमका 70% घरधुरीबाट एक वा दुईजना भारतमा कामका लागि गएको अनुमान गरिए पनि अहिलेसम्म कति छन् भन्ने कुनै तथ्याङ्क छैन, जसले गर्दा भारतमा कति कामदार सुरक्षित छन् र कति असुरक्षित छन् त्यो पनि पत्ता लगाउन सकिएको छैन। डोटीका तत्कालीन 12 गाविस, कञ्चनपुरका 2 नगरपालिका र असामको साफेबगरमा गरिएको सर्वेक्षणले मात्रै भारतमा 166 जना बेपत्ता भएको देखाएको छ। वैदेशिक रोजगार ऐनले पनि भारतमा कार्यरत कामदारहरूलाई सम्बोधन नगरेपछि उनीहरूको अवस्था सुधार्न निकै जटिल भइरहेको भनाइ छ। निर्स नेपालकी अध्यक्ष अन्जु जोशी भट्टको,
नाकाबाट जाने र आउनेको लेखोजोखो नराख्दाले पनि उहाँहरूको बिजोग भएको र उहाँहरू बेपत्ता हुँदा हामीले खोज तलासी गर्न नसकिने अवस्था छ। धेरैलाई उद्धार पनि गरिएको अवस्था छ एमबिसीसँग पहल गरी।
वर्षेनी सुदूरपश्चिममा मात्रै हजारौंको संख्यामा जनशक्ति उत्पादन हुन्छ, तर यसरी उत्पादित जनशक्तिले नेपाली श्रम बजारमा आफ्नो श्रम खर्च गर्ने र सोही अनुसार आय आर्जन गर्न सकेका छैनन्। उत्पादित जनशक्तिलाई थेग्न र रोजीरोटी दिन सक्ने अवस्था नभएपछि नेपाली युवाहरूले रहलले भन्दा बाध्यताले रोजगारीका लागि विदेशिनु परेको तथ्यलाई नकार्न सकिन्न। तर गरिबी, विपन्नता, अभावका कारण गाँस खोज्नका लागि बाध्य भएर भारतका विभिन्न स्थानमा रोजगारी गर्न जानेहरूलाई सरकारले नै दोस्रो दर्जामा राखेपछि उनीहरूको अवस्था सुधार हुने सम्भावना निकै कम देखिएको छ। फेरि एकपटक राष्ट्रिय मानवाधिकार आयोग क्षेत्रीय कार्यालय धनगढीका प्रमुख दीपक जङ धोज कार्की,
राज्यले अब विभिन्न पोलिसीहरू मार्फत चाहिँ त्यसलाई सुधार गर्न सक्छ। जस्तो भारत जाँदाखेरि बिमा गरेर यदि गइयो भने त्यो अधिकारको रक्षा हुन्छ है, बिमा गरेर भनेर यदि प्रपर च्यानलबाट यदि भारत पठाइने हो भने राम्रो हुने थियो। सुरक्षित आप्रवासन गर्न पाउने अधिकार हो, तर त्यसभित्र पर्ने जोखिम, त्यसभित्र पर्ने अपराध चाहिँ नै मानव बेचबिखन भएको हुनाले योतिर पनि राज्यले गर्नुपर्छ।
दिनेश एफएमका लागि नवराज पनेरु धनगढी।
जिल्ला अदालत बैतडीले चालु आर्थिक वर्षमा अहिलेसम्मकै सर्वाधिक मुद्दा फर्सिओड गरेको छ। गत वर्ष साउनदेखि हालसम्म दर्ता भएका कुल 73 वटा र पुराना 10 वटा गरी 83 मुद्दामध्ये 75 मुद्दा फर्सिओड भएका छन्। फर्सिओड भएका मुद्दाहरू कुल मुद्दामध्ये 90.36% भएको जिल्ला अदालत बैतडीले जनाएको छ। तपाईँ सुदूरपश्चिमको आवाज दिनेश एफएम 93.8 MHz उत्पादन आजको खबर सुनिरहनु भएको छ। अब एकैछिन ब्रेकको पालो।
रिसाउँदा नि आफ्नै, खुसी हुँदा नि आफ्नै, सधैँभरि तिमी मेरी जे गरे नि आफ्नै।
परे छैन मलाई कसरी फकाउन,
रिसाएको मान्छेलाई त फकाउनै पर्यो नि, त्यो पनि दामिनी ट्रेडर्समा लगेर।
कसरी फकाउनु हुन्छ मलाई दामिनी ट्रेडर्समा लगेर?
तिमीलाई राम्रो लुगा चाहिएको हो नि, तिमीलाई चाहिएको लुगा दामी ट्रेडर्समा पाउँछ, अनि त रिसाउनै पर्दैन तिमीले।
हजुर, दामिनी ट्रेडर्स मेन रोड धनगढी कैलाली खाद्य संस्थान कम्प्लेक्स। हाम्रो यहाँ स्वदेशी तथा विदेशी साडी, सुट पिस, सटिङ सुटिङको साथै स्कुलको ड्रेस सुफत मूल्यमा पाइन्छ। सम्पर्क 091-523-746, 98-48-42-1094 र 091-521-246।
अत्याधुनिक विश्वस्तरीय उपकरणहरू सहित डेन्टल सेवा अब मानसरोवर डेन्टल केयरमा।
बाङ्गो टेढो दाँतलाई फिक्स अर्थद्वारा मिलाउने,
प्रत्येक दिन विशेषज्ञद्वारा उपचार सेवा,
जस्तो सुकै दाँत मुख तथा गिजा रोगको उपचार। दाँत मुख र गिजा सम्बन्धी रोगहरूका लागि हप्ताको 7 दिन विशेषज्ञद्वारा सम्पूर्ण उपचार सेवा।
डाक्टर के आर अन्सारी, डेन्टल सर्जन, BDS, मानसरोवर डेन्टल केयर, पार्क मोड धनगढी
र शाखा फुलबारी डिपो बजार, 98-484-55-690।
ब्रेकपछि समाचारमा स्वागत छ। अब बाँकी खबर। धनगढीमा मोहना नदीमा डुबेर एकजनाको मृत्यु भएको छ। धनगढी उपमहानगरपालिका स्थित त्रिवेणी घाट नजिक मोहना नदीमा पौडी खेल्ने क्रममा एक बालकको मृत्यु भएको हो। गौरीगङ्गा नगरपालिका वडा नम्बर 10 भगतपुर स्थायी घर भई धनगढीको क्याम्पस चोकमा दिदीको घरमा बस्दै आएका वीरबहादुर चौधरीका 15 वर्षीय छोरा विराज चौधरीको डुबेर मृत्यु भएको हो। उनीसँगै अन्य 2 जना पनि पौडी खेल्न गएका थिए। दिउँसो 3 बजे डुबेको खबर पाएर उद्धारका लागि सशस्त्र प्रहरी नायब परीक्षक प्रेम मल्लको नेतृत्वमा गएको सीमा सुरक्षा कार्यालय धनगढीको टोलीले झन्डै 2 घन्टा खोजी गरेर शव भेट्टाएको हो। चौधरीको शव पोस्टमार्टमका लागि सेती अञ्चल अस्पतालमा राखिएको छ। चौधरी धनगढीकै हेरिस्टो स्कुलमा कक्षा 9 अध्ययनरत थिए। आर्थिक वर्ष सकिन 3 दिन मात्रै बाँकी रहँदा जिल्ला समन्वय समितिको कार्यालय कैलालीमा उपभोक्ताको घुइँचो बढ्दो छ। असारको पहिलो साता 70% जति योजना सम्पन्न भएको कैलालीमा असारको अन्तिम सातामा आइपुग्दा 90%भन्दा बढी योजना सम्पन्न भएको जिल्ला समन्वय समिति कैलालीले जनाएको छ। योजना सम्पन्न भई अन्तिम भुक्तानी लिन आउने उपभोक्ताहरूको घुइँचो बढेका कारण जिल्ला समन्वय समितिका कर्मचारीहरूलाई भ्याइनुभ्याइ भएको छ। सहकर्मी दीपक जोशीको रिपोर्ट।
बुधबार जिल्ला समन्वय समिति कैलालीको कार्यालयमा पुग्दा जिल्लाका विभिन्न स्थानबाट अन्तिम भुक्तानी लिन आएका उपभोक्ताको घुइँचो थियो। भुक्तानीका लागि घुइँचो बढेका कारण उपभोक्ताहरू 2-3 दिनदेखि लाइन लागेर कुरिरहेका थिए।
जङ्गबहादुर साउद हो, टिकापुरबाट आएको हो, म भुक्तानी लिन आएको हुँ। टेकबहादुर साउद बाल उद्यान खेल मैदानको काम गरे, लिनुपर्ने मेरो 19 लाख। चुनाव अगाडि सम्पन्न भएको, चुनावले गर्दा भुक्तानी लिन ढिला भयो।
मेरो नाम रूपेन्द्र बहादुर मल्ल हो। दिनानाथ ओझाको घरदेखि किन ग्राइबिल कलभर्ट निर्माणको काम हो। हाम्रो काम सब पुरा सम्पन्न भएर फाइनल बिल लिन आएका हौ। यहाँ भिडबाट अस्तिबाटै हो, हामीले त पाउनुपर्ने 25 गते आषाढमा के त्यो डेटको हिसाब किताबमा पाउनुपर्ने हो, अहिलेसम्म भएको छैन। अब चुनाव लाग्यो, चुनाव पछि हुने भनेर, अब चुनाव भएर पनि महिना सकिन लाग्यो, अहिलेसम्म पाए पनि छैन।
असारको पहिलो साता झन्डै 70% योजना सम्पन्न भएकामा अन्तिम सातामा पुग्दा योजना सम्पन्न गरेका प्रतिवेदन लिएर आउने उपभोक्ता दोब्बर भन्दा बढी छन्। मानो रोपेर मुरी उब्जाउने महिना भए पनि असारको अन्तिम समयमा पेस्के फर्स्यो र बाँकी रकम भुक्तानी लिनेको लाइन लागेका कारण जिल्ला समन्वय समितिका कर्मचारीहरूलाई भ्याइ नभ्याइ भएको छ। योजना शाखाका जगदीश शाह,
योजनाहरूको भुक्तानी प्रक्रिया द्रुत गतिमा चलिरहेछ, सबै योजनाहरू लगभग सम्पन्न भएर अन्तिम किस्ताको लागि यहाँ आइरहेछ, हामी एकदम काममा बिजी छौँ, एकदम भिडभाड छ, साह्रै बस्ने बाटै छ।
केही साता अघिसम्म सुनसान रहेको जिल्ला समन्वय समितिमा यति बेला उपभोक्ता समितिका पदाधिकारीको घुइँचो छ। जिल्ला समन्वय समिति कैलालीका अनुसार जिल्लाभर सञ्चालित 850 विभिन्न शीर्षकका योजनामध्ये अधिकांश योजना गत फागुन भन्दा अघि सम्झौता भएका थिए। ती मध्ये अधिकांश योजना सम्पन्न भएर भुक्तानी दिने कार्य अन्तिम चरणमा पुगेको बताउँदै जिल्ला समन्वय समितिका स्थानीय विकास अधिकारी केशव प्रसाद विमली
जिल्लाको अब विकासको काम अब हामी नेपालीको बानी होइन यो असारमा स्वाभाविक भिडभाड छ, काम व्यस्त छ, धेरै काम गर्नु परिरहेको छ। टाइम त अरू बेला पनि अफिस टाइम भन्दा बढी नै हो। अब अहिले चाहिँ मलाई लाग्छ बिहान 7 बजेदेखि राति 11-12 बजीसम्म कम्ती।
योजना निर्माण कार्यमा लाग्ने समयमा स्थानीय तहको निर्वाचनको तयारी भएपछि उपभोक्ता र स्थानीयवासी सबै निर्वाचनमा जुटेका कारण यस वर्ष असारको अन्तिम सातातिर पनि योजना सम्पन्न हुन ढिलाइ भएको जिल्ला समन्वय समितिको दावी छ। तर विगतदेखि नै असार लागेपछि मात्रै विकासको काम सुरु हुने परिपाटी यस वर्ष पनि दोहोरिएको हो। दिनेश एफएमका लागि दीपक जोशी, धनगढी।
स्थानीय तहको निर्वाचन सम्पन्न भएसँगै कञ्चनपुरका 9 वटा स्थानीय तहमा कार्यपालिका गठनको प्रक्रिया अगाडि बढेको छ। कञ्चनपुरका मुख्य निर्वाचन अधिकृत प्रकाश ढुङ्गानाका अनुसार महाकाली नगरपालिका र लालझाडी गाउँपालिकामा कार्यपालिका गठन भइसकेको छ। अन्य स्थानीय तहमा पनि कार्यपालिकालाई पूर्णता दिने प्रक्रिया सुरु गरिएको छ। भीमत, बेतकोर, शुक्लाफाटा, कृष्णपुर र बेलौरी नगरपालिकामा कार्यपालिकाको विस्तारका लागि सूचना प्रकाशन गरिएको ढुङ्गानाले बताउनुभयो। पुनर्वास नगरपालिका र बेलडाणी गाउँपालिकामा पनि कार्यालयका विस्तारका क्रिया छिट्टै थालिने उहाँले बताउनुभयो। एकजना निर्वाचन अधिकृतले दुवै तह हेर्नुपर्ने भएकाले सूचना प्रकाशनमा ढिलाइ भएको मुख्य निर्वाचन अधिकृत ढुङ्गानाको भनाइ छ। यद्यपि साउन 2 गतेभित्र जिल्लाका सबै नगरपालिका र गाउँपालिकामा कार्यपालिका गठन भइसक्ने उहाँले जानकारी दिनुभयो। नयाँ जनप्रतिनिधि चुनिएको 15 दिनभित्र नै आफूहरूमध्येबाट निर्वाचित महिला सदस्य र दलित तथा अल्पसङ्ख्यक समुदायबाट छुट्टै सदस्य गाउँ वा नगरसभाले कार्यपालिकामा चयन गर्नुपर्ने संवैधानिक प्रावधान रहेको छ। कार्यपालिकामा गाउँपालिका र नगरपालिकाका प्रमुख, उपप्रमुख र वडा अध्यक्षहरू स्वतः सदस्य हुने व्यवस्था रहेको छ। त्यसले पूर्णता दिन महिला, दलित वा अल्पसङ्ख्यक सदस्य चयन गर्नुपर्ने हुन्छ। गाउँपालिकाको हकमा 4 जना र नगरपालिकामा 5 जना महिला निर्वाचित हुने गरेका छन्। दलित वा अल्पसङ्ख्यकको हकमा भने गाउँ कार्यपालिकाको लागि 2 र नगर कार्यपालिकाको लागि 3 जना चयन हुने संवैधानिक व्यवस्था छ। स्थानीय कार्यपालिकामा महिला उम्मेद्वार स्थानीय तहको निर्वाचनमा जितेर आएकाहरूमध्येबाटै छानिनुपर्ने व्यवस्था छ। परिणाम घोषणा भएको 15 दिनभित्र कार्यपालिका गठन भइसक्नुपर्ने संवैधानिक व्यवस्था छ। त्यस लगत्तै व्यवस्थापकीय भूमिका रहेको गाउँ वा नगरसभा र त्यसपछि जिल्ला समन्वय समिति गठन गर्ने प्रक्रिया थालिने जनाइएको छ। स्थानीय निर्वाचनमा भीमदत्त नगरपालिकाबाट उम्मेदवारी दिएकामध्ये 146 उम्मेद्वारको धरौटी जफत भएको छ। 9 प्रमुख र 9 उपप्रमुखका उम्मेद्वारसहित वडाध्यक्ष सदस्य गरी 146 जना उम्मेद्वारको धरौटी जोगाउन पनि नसकेका हुन्। उम्मेद्वारहरूले कुल सदरमतको 10%भन्दा कम मत ल्याए मनोनयनका बेला राखेको शुल्क फिर्ता नहुने व्यवस्था छ। नगरपालिकामा राष्ट्रिय जनमोर्चाबाट मेयरका उम्मेद्वार मन्जु दमाई, नेकपा संयुक्तका गुलाब फौजी, राष्ट्रिय जनमुक्ति पार्टीका भानुराम सार्की, नेपाल पूर्व राष्ट्रसेवक लोकतान्त्रिक पार्टीका सिंह थापा, मधेसी जनाधिकार फोरमका मनसा डङ्गौरा, मालेका धौली मल्ल, नयाँशक्ति पार्टीका माया नेगी, स्वतन्त्रका कृष्णानन्द भट्ट र तिलक भट्टको धरौटी जफत भएको हो। यस्तै नगरपालिकामा नेपाल पूर्व राष्ट्रसेवक लोकतान्त्रिक पार्टीबाट उपमेयरका उम्मेद्वार गोदावरी मदै, राष्ट्रिय जनमुक्ति पार्टीका दिपा सुनार, संयुक्त तुलसी धामी, नयाँ शक्तिका कोमती पुजारा, जनमोर्चाका नरेन्द्र जोशी, रापरपाका खन्जरा देवी खुबर, फोरमका सुनिल चौधरी, मालेका गोवर्धन श्रेष्ठ र स्वतन्त्रताका अयान्त जोशीको धरौटी जफत भएको हो। आजको खबरमा फेरि पनि एकैछिन ब्रेकको पालो।
एक्सिस विद्याश्रमको विद्यार्थी भर्ना सम्बन्धी सूचना। गुणस्तरीय र समय सापेक्ष शिक्षाको थलो एक्सिस विद्याश्रममा शैक्षिक सत्र 74-75 लागि व्यवस्थापन संकायमा कक्षा 11 लागि भर्ना खुलेको बेहोरा सहर्ष जानकारी गराउँदछौँ। हाम्रा विशेषताहरू: अनुभवी र दक्ष शिक्षकहरू, मल्टिमिडिया कक्षाको प्रबन्ध, सीमित संख्यामा मात्र भर्ना लिइने, विद्यार्थी संख्या अनुरूप कम्प्युटरको व्यवस्था भएको, पाठ्यक्रम अनुरूपको शिक्षाका साथै अतिरिक्त विद्यार्थीको व्यक्तित्व विकासमा जोड दिइने, कमजोर विद्यार्थीहरूलाई कोचिङ कक्षा को प्रबन्ध, शिष्टाचार र अनुशासन पक्षमा विशेष जोड दिइने, यातायातको प्रबन्ध, फारम वितरण यही असार 7 गतेदेखि, प्रवेश परीक्षा यही असार 30 गते बिहान 8 बजे, सिट सीमित छ, समयमै आफ्नो सिट सुरक्षित राखौँ। सम्पर्क 091-520-141, 98-48-423-992 र 98-48-44-75-95।
पूर्ण रूपमा हस्पिटालिटीको सुविधा सहित होटल फ्लोरा धनगढी चटकपुरमा
सेवा र सुविधाहरू। नर्मल देखि डिलक्स सम्मका रूमहरु,
दुईवटा मिटिङ हलका साथ बार एन्ड रेस्टुरेन्ट,
सेफ्टी कार पार्किङ,
एयर टिकट एन्ड कार बुकिङ फेसिलिटिज,
कस्टमर पिकअप, ड्रप अन रेन्टल,
इमर्जेन्सी डाक्टर अन कल। विस्तृत जानकारीका लागि होटल फ्लोरा हस्पिटालिटी प्राइभेट लिमिटेड, चटकपुर 3 धनगढी कैलाली।
सम्पर्क नम्बर 091417544, वेबसाइट www.hotelflora.com.np, इमेल info@hotelflorahospitality।
ब्रेकपछि समाचारमा स्वागत छ। अब बाँकी खबर। वर्षा सुरु भएसँगै बैतडीको डिलासैनी गाउँपालिका 6 बाँगा बगरका बासिन्दा रातभर जागरण बस्न बाध्य छन्। लगातारको वर्षाले माथिबाट पहिरो आउन सुरु भएपछि रातभर जागरण बस्न बाध्य भएको स्थानीय मन्जु दमाईले बताउनुभयो। विक्रमसम्म 2060 साल असारमा आएको पहिरोले त्यो बेला बाँगा बगरका 6 घर पूर्ण रूपमा नष्ट गर्नुका साथै 150 रोपनी जमिन बगरमा परिणत गरेको थियो। सोही बेलादेखि प्रत्येक वर्ष आउने पहिरोले बाँगा बगरवासीलाई चिन्तित बनाएको अर्का स्थानीय महेश सार्केले बताउनुभयो। कैलालीको जानकी गाउँपालिका कोडा नम्बर 7 मुनुवाको भुर्सा नदीमा पुल निर्माण समयमा सम्पन्न नहुँदा सर्वसाधारणलाई यावत जवतमा समस्या भएको छ। नदीमा पानीको बहाव धेरै रहे पनि जोखिम मोलेर वारपार गर्नुको विकल्प नरहेको मुनुवाका गङ्गाराम चौधरीले बताउनु भयो। उहाँले पुल निर्माण समयमा सम्पन्न नभए पनि पुल निर्माण कम्पनी वा ठेकेदारले विकल्प बाटो बनाएर वारपार गर्नसम्मको व्यवस्था नगरेको बताउनुभयो। चालिसौँ जिल्लाको रूपमा डोटी जिल्ला खुला दिशामुक्त क्षेत्र घोषणा भएको छ। जिल्ला सदरमुकाममा आयोजित एक कार्यक्रममा उच्च अदालत दिपायलमा मुख्य न्यायाधीश प्रकाश ढुङ्गानाले जिल्लालाई खुला दिशामुक्त क्षेत्र घोषणा गर्नुभयो। राष्ट्रिय सरसफाई रणनीति 2010 अनुसार सन् 2017सम्ममा राष्ट्रलाई खुला दिशामुक्त राष्ट्र घोषणा गरिसक्नुपर्ने व्यवस्था अनुरूप जिल्लालाई खुला दिशामुक्त क्षेत्र घोषणा गरिएको जिल्ला समन्वय समिति डोटीका कार्यक्रम अधिकृत टेकबहादुर खड्काले जानकारी दिनुभयो। मानव बेचबिखन र आप्रवासन कामदारहरूको अवस्था विषय क्षेत्रीय कार्यशाला गोष्ठी धनगढीमा सम्पन्न भएको छ। राष्ट्रिय मानव अधिकार आयोग क्षेत्रीय कार्यशाला धनगढी र निर्स नेपालको संयुक्त आयोजनामा कार्यशाला गोष्ठी भएको हो। कार्यक्रममा सहभागीहरूले भारतमा रहेका नेपाली कामदारहरूलाई पनि वैदेशिक रोजगार ऐनले सम्बोधन गर्नुपर्ने सुझाव दिएका छन्। अब नियमित स्तम्भ। हाम्रा जनप्रतिनिधि सहकर्मी सीताराम ओझाले धनगढी उपमहानगरपालिका वडा नम्बर 6 का वडा अध्यक्ष भागीराम चौधरीसँग कुराकानी गरेका छन्।
के गर्नुहुन्छ वडा नम्बर 6 मा?
वडा नम्बर 6 मा हाम्रो एकदम कम विकास भएको छ र विकास पनि गर्ने हो, हाम्रो पनि निकास पनि गर्नुपर्ने छ र कानुन पनि बनाउनु पर्ने छ। त्यसैले सबै वर्गलाई बराबर मानेर हामी कानुन पनि बनाउँछौँ र विकास पनि गर्छौँ भनेर हामीहरू खट्छौँ। त्यसपछि हामी गाउँको बुद्धिजीवी समाजसेवी मान्छेहरूलाई बोलाएर हामी सरसल्लाह लिएर अगाडि बढ्छौँ।
के गर्नुहुन्छ सबभन्दा पहिला?
सबभन्दा पहिला त हाम्रो बत्तीको समस्या छ, अनि त्यसपछि बाटोघाटोको धेरै समस्या छ, अनि त्यसपछि ह्यान्ड पाइपको धेरै समस्या छ, अनि त्यसपछि ऐलानी जग्गाको पनि दर्ता गर्ने अगाडि बढ्छौँ भनेर प्रतिबद्धता जनाउँछ।
तपाईँ आफै पनि ऐलानी जग्गामा बस्नुहुन्छ, त्यो क्षेत्रका बासिन्दाहरूलाई लाल पूर्जा दिनको लागि के गर्नुहुन्छ?
म पनि ऐलानी जग्गामा 1.5 कट्ठामा बसेछौँ। पहिल्यैदेखि सानैदेखि चाहिँ कमैयामा बसेर पढेको मान्छे हुँ, अनि त्यसपछि बुवामा पनि कमैयामा रहेर काम गर्नुभएको थियो। अनि मलाई भन्थे यो राजनीति गर्नुहुन्छ तपाईँ मिस्त्री, सामान्य मिस्त्री मान्छे चाहिँ तपाईँ राजनीतिमा कसरी खट्नुहुन्छ अनि कसरी विकास गर्नुहुन्छ भनेर गाउँको मान्छेहरू भन्नुहुन्थ्यो। त्यसपछि मैले के चाहन्छु भने गरिबको मान्छे तीव्र रूपले विकास गर्छ र म ऐलानी जग्गालाई एकदम डरो साथ दर्ता गराउन पक्षतिर लाग्छु म।
तपाईँ आफैमा पनि मुक्त कमैयाको छोरा, भूकम्प प्रतिरोधी घर निर्माण हुन्छ त्यसको मिस्त्री, राजनीति क्षेत्रमा चाहिँ किन लाग्नु भयो त?
पहिला डकर्मी मजदुर सङ्घको क्षेत्रीय सचिव थिए, अनि त्यसपछि जिल्लाभरि अथवा बाँके बर्दिया कैलाली कञ्चनपुर त्यहाँ बजारतिर क्षेत्रतिर नहेरेर आफ्नो गाउँ पनि विकास गर्नुपर्छ भनेर मेरो धारणा जाग्यो। किनभने उतातिर चाहिँ धेरै हामीहरू सहयोग गऱ्यौँ, मजदुरहरूको छोराछोरीहरूलाई पठाउने सहयोग गऱ्यौँ। जस्तै मजदुर कुनै माथिबाट झरेपछि भवनबाट उनीहरूको राहत दिलाउने र बच्चाहरूलाई पठाउने काम गर्थ्यौँ। अब त्योभन्दा पनि आफ्नो गाउँठाउँ हेरौँ भनेर मैले विकासको लक्ष्यमा जानुपर्छ भनेर मेरो धेरै धारणा जाग्यो। त्यसपछि म राजनीतिकतिर घुसेँ।
5 वर्षपछि वडा नम्बर 6 मा के परिवर्तन हुन्छ?
बासिन्दाहरूको एजेन्डा अनुसार बासिन्दाहरूको कुन कुन महत्त्वपूर्ण काम छ त्यो हामीहरू सर्वप्रथम महत्त्वपूर्ण चाहिँ प्रमुख मुखमा राख्छौँ र त्यहाँको बासिन्दासँग छलफल गरेर कुन काम छिटो गर्ने कुन काम अलि ढिलो गर्ने भनेर हाम्रो बजेट अनुसार चाहिँ काम गर्छौँ।
परिवर्तन आउँछ पाँच वर्षपछि,
धेरै परिवर्तन ल्याउँछौँ हामीहरू पाँच वर्षपछि।
एकीकृत सम्पत्ति कर बढेर नगरवासीलाई धेरै मार पढाएको छ, त्यो घटाउन चाहिँ तपाईँको पहल के हुन्छ?
रोडतिर चाहिँ अब कसैले अब व्यापारिक रूपमा काम गर्छ भने उतातिर गाउँ ठाउँ समाजको बुद्धिजीवीहरूलाई बोलाएर अनि त्यसपछि कति राख्ने र कृषि क्षेत्रमा कति राख्ने भनेर हामीहरू योजना बनाउँछौँ। त्यही अनुसार चाहिँ हामी त्यो कर ट्याक्सको चाहिँ मिलाएर चाहिँ हामीहरू सबैसँग मिलेर अनि त्यसपछि प्रतिबद्धता जनाउँछौँ र काम गर्छौँ त्यही आधारमा।
अब जाँदा जाँदै प्रसारणका प्रमुख खबरहरू पुनः एकपटक। बजेट निकासमा ढिलाइ भएपछि धनगढी विमानस्थलको स्तर उन्नतिका लागि थप 17 बिघा जग्गा अधिग्रहण गरी मुआवजा दिने काम अर्को आर्थिक वर्षमा हुने। जग्गा अधिग्रहण अभावली उपकरणहरू जडानको काम पनि प्रभावित। सरकारका कुनै नीति र कानुनले नछोएपछि भारतमा कार्यरत लाखौँ सुदूरपश्चिमेली कामदारहरूको अवस्था झनै दयनीय। घर फर्किँदा लुटिने र काम गर्दा कष्टकर जीवनयापन गर्नुपर्ने बाध्यता। आर्थिक वर्ष सकिन 3 दिन मात्रै बाँकी रहँदा जिल्ला समन्वय समितिको कार्यालयमा भुक्तानी लिनेहरूको घुइँचो। अत्याधिक भिडभाड भएपछि कर्मचारीहरूलाई कामको भ्याइ नभ्याइ। र स्थानीय तहको चुनाव सम्पन्न भएपछि कार्यपालिका निर्माणको प्रक्रिया चल्दै कञ्चनपुरका महाकाली र लालझाडीमा कार्यपालिका गठन। भीमदत्त नगरपालिकामा 146 जना उम्मेद्वारको धरौटी जफर।
आजको खबरका साथमा मेटलाइफ जीवनमा अझै प्रगति गर्न सहयोग गर्दै
अवस्थ साँझ 6:30 बजेको आजको खबर सकियो। हाम्रो अर्को समाचार बुलेटिन 10 बजे प्रसारण हुनेछ। नयाँ र ताजा घटनाक्रमका लागि दिनेश एफएम सुन्दै गर्नुहोला। अहिलेलाई यो समाचार बुलेटिनबाट सन्तोष राउत बिदा हुन्छु। नमस्कार, शुभ साँझ।